न्यायमा आम नागरिकको सहज पहुँचका निम्ति जानकारीमूलक साप्ताहिक रेडियो कार्यक्रम न्यायमा पहुँच।
नमस्कार, रेडियो कार्यक्रम लहर न्यायमा पहुँचको आजको यस अङ्कमा तपाईँलाई हार्दिक स्वागत गर्छु। म माया।
नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको संयोजनमा सञ्चालित संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाका निम्ति डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले हरेक साता करिब आधा घण्टा समयावधि प्रस्तुत गर्ने यो कार्यक्रम न्यायमा पहुँच सुन्न सक्नुहुन्छ। यी कार्यक्रमहरू तपाईँले www.equalaccess.org.np equalaccess.org.np बाट आफ्नो अनुकूलको समयमा पनि सुन्न सक्नुहुन्छ।
समग्र विकास सँगसँगै समतामूलक, प्रगतिशील र समुन्नत समाजको अपेक्षा प्रत्येक नागरिकले गरेका हुन्छन्। न्यायपूर्ण मुलुकले प्रभावकारी र छरितो न्याय सम्पादन एवं निरूपणको माध्यमबाट त्यहाँको आधुनिक समाजको सभ्यताको परिचय दिन सक्छन्, चाहे मानवाधिकारको दृष्टिबाट होस् या पर्यावरणीय न्यायको दृष्टिबाट होस्। देशका न्यूनतम तहमा उभिएका प्रत्येक नागरिकको समेत त्यस देशको न्याय प्रणाली र संयन्त्रहरूमा पहुँच हुनु अनिवार्य छ र यो प्रत्येक नागरिकको अधिकार पनि हो। न्याय सम्पादन न्यायिक र अर्धन्यायिक दुवै किसिमका संयन्त्रहरूबाट भइरहेका हुन्छन् भने अध्यावधिक ऐन तथा कानूनहरू यी न्याय सम्पादनका औजारहरू हुन्। यसै सिलसिलामा गणतन्त्र र संघीयतामा उभिएको नेपालको पछिल्लो संविधान 2072ले प्रभावकारी न्याय सम्पादनमा आधुनिक स्रोतको भूमिका खेलेको छ। फलस्वरूप गएको 2075 भदौदेखि देवानी र फौजदारी पक्ष समेटिएको नयाँ मुलुकी संहिता कार्यान्वयनमा आएको छ। अर्कोतिर देशको 753 पालिका तहमा स्थानीय न्यायिक समितिको व्यवस्था पनि कार्यान्वयनमा छ। रेडियो कार्यक्रम लहर न्यायमा पहुँचमा हामी यिनै न्याय सम्पादनका संयन्त्रहरू, सम्बन्धित ऐन कानूनहरू र आम नागरिकसँग यी संयन्त्रहरू र ऐन कानूनहरूको अन्तर सम्बन्ध सहित समतामूलक न्याय सम्पादनको सेरोफेरोमा केन्द्रित रही संवाद गर्नेछौ। सम्झना गराउ, रेडियो कार्यक्रम लहर न्यायमा पहुँचमा गएको साता प्रस्तुत अङ्कमा हामीले चाडबाड पर्व परम्पराको बहानामा जुवातास खेल्नु खेलाउनु कानूनत अपराध हो भन्ने बारेमा छलफल गर्यौं। यो छलफल सुनिसकेपछि हामीलाई श्रोताले आफ्नो प्रतिक्रिया रेकर्ड गराउनु भएको छ। सुनौ प्रदेश 3 नुवाकोट दुप्चेश्वरबाट सुरेन्द्र तामाङले रेकर्ड गराउनु भएको यो प्रतिक्रिया।
नमस्ते, म नुवाकोट दुप्चेश्वरबाट सुरेन्द्र तामाङ। एकदमै राम्रो लागिरहेको छ, नाटकहरू पनि देखाउनु होला, कुनै बिन्द पाइरहेको कुराहरू, नयाँ नयाँ कुराहरू सिक्न पाइन्छ, एकदमै राम्रो लागिरहेको छ कार्यक्रमबाट। धेरै धेरै धन्यवाद
सुरेन्द्रजी। कार्यक्रम मन पराएर प्रतिक्रिया दिनुभयो भएकोमा धेरै धेरै धन्यवाद। कार्यक्रम न्यायमा पहुँच र नाटक श्रृङ्खला न्यायको खोजी नियमित रूपमा सुन्दै र सहभागिता जनाउँदै जानुहोला। अनि श्रोता, तपाईँ पनि कार्यक्रम न्यायमा पहुँच सुनेर आफ्ना सल्लाह, सुझाव दिन वा कार्यक्रमका बारेमा केही भन्न चाहनुहुन्छ भने हामी कार्यक्रमको अन्त्यमा तपाईँको पैसा नलाग्ने टोल फ्री आइभीआर नम्बरको बारेमा जानकारी दिनेछौ, त्यसमा रेकर्ड गराउन सक्नुहुन्छ। अब भने रेडियो कार्यक्रम लहर न्यायमा पहुँचको आजको प्रस्तुतितिर लागौं। आज हामी थुनुवा वा कैदीको अधिकार, उनीहरूप्रतिको न्याय एवं कारागार व्यवस्थापनका बारेमा कारागार व्यवस्थापन विभागका निर्देशक वेदनिधि अधिकारीसँग संवाद गर्नेछौ। संवादको सहजीकरण गर्दै हुनुहुन्छ सहकर्मी उपेन्द्र। कार्यक्रममा अब सुनौ थुनुवा एवं कैदीको अधिकार र न्याय एवं कारागार व्यवस्थापनका बारेमा गरिएको यही महत्वपूर्ण छलफल।
निर्देशकज्यू यहाँलाई स्वागत गर्छु, नमस्कार।
धन्यवाद।
नेपालको कारागारको व्यवस्थापनको अहिलेको अवस्था कस्तो छ?
नेपालको कारागारको वर्तमान व्यवस्थापनलाई हेर्ने हो भने, कारागारको सुरुवात इतिहासलाई हेर्ने हो भने 1971 सदर जेल काठमाडौँबाट कैदीहरूलाई कैदमा राखिएको थियो। पहिलाको कैदीहरूलाई कडा सजाय दिइन्थ्यो, उसलाई चाहिँ गोलघरमा राख्ने, कारलाई भित्र राख्दाखेरि पनि हतकडी नेलकडी त्यस्तो लगाएर राखिन्थ्यो भने, अहिले कैदीलाई कडा सजाय दिएर सजाय भोगाउने होइन कि उनीहरूलाई चाहिँ सुधारतर्फ लैजाने, अन्तर्राष्ट्रिय मूल्य मान्यता सन्धि सम्झौता अनुसार सुधारतर्फ लाने, आचरणमा सुधार गर्ने, अलिक सुधार गरिएको रूपमा लाने। सरकारको पहिला चाहिँ किट फर्ट्याट ज्यान मार्नलाई ज्यानै मारिन्थ्यो, चाहिँ हात चाहिँ कसैले चोर छ भने हात काटिन्थ्यो, पछि चाहिँ गएर आजीवन कारोबार गरियो, अनि उसलाई चाहिँ हतकडी लगाइन्थ्यो, नेल रहन्थ्यो, भित्र पनि एकदम चाहिँ थोरै खाना खान दिइन्थ्यो, उसलाई स्वास्थ्य उपचार मनोरञ्जन शिक्षा केही पनि थिएन। तर सुधार हुँदै 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 गइसकेपछि धेरै सुविधाहरू चाहिँ उपलब्ध गराएर उसलाई चाहिँ भित्र बस्दाखेरि टर्चर दिएर एउटा रोगी बिरामी डिप्रेसनको शिकार भएर चाहिँ बाहिर निकाल्ने होइन कि, म चाहिँ मैले चाहिँ समाजमा गल्ती गरेको भए पनि म कारागार बाहिर गएर केही चाहिँ समाजको लागि पनि योगदान दिनपर्छ भनेर योग्य नागरिक बनाएर बाहिर पठाउने सरकारको ऐनको मस्कत रहेको छ, र त्यही अनुसार उनीहरूलाई चाहिँ तालिम दिइन्छ, भित्र उनीहरूलाई स्वास्थ्य सम्बन्धी चाहिँ खेलकुद गराइन्छ, पाँच पढेर गएका मान्छेहरूले मास्टर डिग्री गरेको अवस्था पनि छ, स्वास्थ्य सम्बन्धीको विषयहरू उनीहरू सिकेका छन्, सिप विकासहरू सिकेका छन्, र बाहिर एउटा सक्षम नागरिक र एउटा सुधार गरेर उसले चाहिँ समाजमा गएर कहिले अपराध नगर्ने र एउटा चाहिँ सचेत नागरिकको रूपमा उसलाई समाजमा उपस्थित गराउने हिसाबले सरकार लागि परेको छ, र अब अपराध गर्नबाट वञ्चित गरेर सक्षम नागरिक बनाउने सुधार केन्द्र राख्नु स्वाभाविक हो, र यसमा चाहिँ सरकार सफल पनि भएको मलाई लाग्छ। संविधान अनुसार राज्यका नीति निर्देशन अनुसार कारागार व्यवस्थापन विभाग लागि परेको छ, कैदीका चाहिँ आधारभूत मानवाधिकारका मूल्य मान्यताहरू के हुन् त्यस अनुसार कारागार भित्र रहे तापनि सूचनाको हक सम्बन्धमा आफ्नो बारेमा जान्न पाउने, पढ्न पाउने, शिक्षा स्वास्थ्य मनोरञ्जन लगायतका विषयहरू लिएर सजाय भन्दा पनि समाजमा बाहिर गएर मिलन हुनको लागि सुधार गरेर बाहिर समाजमा ल्याउने तर्फ व्यवस्थापन विभाग संविधान ऐन अन्तर्गत काम गरिरहेको अवस्था छ।
कतिवटा कारागार छन् मुलुकभरि?
मुलुकभरि अहिले 72 जिल्लामा 74 कारागारहरू रहेका छन्, दाङ र काठमाडौँमा चाहिँ 2 र अरूमा 1-1 गरेर 74 कारागार रहेका छन्, जसमा महिला कैदीबन्दी भएको 53 मात्रै छ, कारागार भएको 21 स्थानमा चाहिँ महिला र पुरुष दुवैलाई राख्न सकिएको छैन। धनुषा, बारा, भक्तपुर, पूर्वी नवलप्रासी र पूर्वी रुकुम यी 5 जिल्लामा अझ कारागार स्थापना गरिएको छैन।
कैदीको संख्या र कारागारको संख्या एक आपसि तालमेल कस्तो छ?
सरस्वती हेर्दाखेरि 2066 यसको रेसियो चाहिँ हेर्दा 11,500 संख्या थियो कैदीबन्दी। अपराधको प्रवृत्ति पनि वृद्धि भएको अवस्था छ, र नयाँ कानूनले धेरै अपराधलाई समेटेको नि छ, जस्तै भ्रष्टाचारमा, अरू रेपमा, वन्य जन्तुको उसमा, जडीबुटीको सम्बन्धमा, कारणले गर्दाखेरि अपराधी र अपराधीको संख्या पनि वृद्धि भएको छ। अहिले टोटलमा लगभग 23,000 संख्यामा कैदीबन्दीहरू रहेका छन्, लगभग 66-76 10 वर्षमा डबल चाहिँ भएको अवस्था छ। त्यसमा पनि 15,000 कैदीहरू छन् र चाहिँ 8,000 बन्दीहरू थुनुवाहरू अहिले कारागारमा रहेको अवस्था छ।
कारागारहरूको भौतिक अवस्था कस्तो छ?
भौतिक अवस्था हेर्दाखेरि यसलाई चाहिँ साधन र स्रोतले भ्याएसम्म सरकारले त्यसलाई चाहिँ कैदीबन्दी पाउने सिधा सम्बन्धमा, स्वास्थ्य सम्बन्धमा, उपचार सम्बन्धमा उसले पाउने ओढ्ने ओछ्याउनेदेखि लिएर उनीहरूले राम्रो सुविधा पाइरहेछन् भन्ने मलाई लाग्छ। बाहिर चाहिँ कुनै सामान्य नागरिक बिरामी भयो भने 1-2 लाखको उपचार गर्न सक्दैन, हामीले चाहिँ लाखौँ लगाएर भित्रको कैदीहरूको चाहिँ उपचार गरे नेपालमा सम्भव हुने पुरा चाहिँ सरकारले चाहिँ बेहोरेको छ। वर्षको चाहिँ 2 लगाउने लुगा दिन्छौँ, 2 वर्षमा 1 चाहिँ ओढ्ने ओछ्याउने सिरक डसेनाहरू दिइरहेका छौँ, उनीहरूलाई चाहिँ राशन 700 ग्राम चामल छ, अहिले 45 रुपियाँबाट चाहिँ 60 रुपियाँ बढाइएको छ।
यो थुनुवा बन्दी अथवा कैदी जे भनौँ के भन्दा शिष्ट हुन्छ?
थुनुवा र कैदी बन्दी भनेर भनिन्छ, तर कैदी र बन्दीमा चाहिँ फरक छ। कैदी भन्नाले अदालतबाट अथवा न्यायिक वा अर्धन्यायिक निकायबाट कसुरदार ठहरिसकेपछि कारागारमा आएर कैद भुक्तान गरेको अवस्थालाई चाहिँ कैदी भनिन्छ, र जुन चाहिँ पूर्व पक्षमा रहेको हुन्छ ऊ चाहिँ सजायको भागीदार हो कि होइन, ऊ चाहिँ अपराधी हो कि होइन, हिरासतमा राखिएको हुन्छ, त्यसलाई चाहिँ बन्दी भनिन्छ।
थुनुवा कैदी बन्दी जे होस्, उनीहरूको लागि जेलमा भएको व्यवस्थापन सम्बन्धी ऐन कहाँ उल्लेख छ अथवा नियम कानुन कहाँ के आकर्षण
यसलाई चाहिँ त्यस सम्बन्धी आकर्षित हुने ऐनहरू कारागार व्यवस्थापन ऐन 2019 नियमावली 20 चाहिँ आकर्षित हुन्छ। नियमावली चाहिँ चेन्ज हुँदै गएको छ, र अहिले फेरि नयाँ ऐनमा अहिले समय सापेक्ष 81 शताब्दीलाई समट्ने खालका कैदीबन्दीहरूका हक हक अधिकारलाई चाहिँ समेटेर अगाडि बढ्ने उद्देश्यले अहिले नयाँ ऐन बन्ने मलाई थाहा भएसम्म अहिले संसदमा विचाराधीन रहेको अवस्था छ। आशा गरौँ छिटै यो आउनेछ।
मुलुकी संहिता नयाँ जुन छ त्योसँग यसको अन्तर सम्बन्ध कहाँ छ?
मुलुकी संहिताले अब धेरै कुराहरू उल्लेख गरेको छ। अब कैदीबन्दीहरूका सम्बन्धमा गाईको हत्या गर्ने 12 वर्ष थियो, अहिले चाहिँ यो मुलुकी संहिताले चाहिँ 3 वर्ष गराएर कैद छोटिएर तिनीहरू कारागारबाट रिहा भइसके। अब यो नयाँ व्यवस्था अनुसार आजन्म कैद जो कि डेड बडी मात्रै कारागारबाट निकाल्ने, पहिला त्यस्तो व्यवस्था थिएन। जन्म कैद भन्नाले 20 वर्षमा भुक्तान गरिसके सबै निस्कन पाइन्थ्यो, तर अहिले चाहिँ 5 या 6 मलाई थाहा भएसम्म ती विषयहरू कसैले चाहिँ जबरजस्तीकरण गरेर हत्या गरौँ भने, जहाजमा अपहरण गर्न हाइजेकिङ गरौँ भने, अनि चाहिँ तल चाहिँ बस्ती छ र मुहानमा पानीमा विष मिसायो भने, यस्ता खालका किडन्यापिङ एन्ड मर्डर लगायतका चाहिँ अपराध गर्यो भने उसको डेड बडी चाहिँ निकाल्ने व्यवस्था अहिलेको संहिताले ल्याएको छ, अब कार्यान्वयनमा आएको अवस्था छ। र अरू विवाहबारी सम्बन्धका भएका विषयहरूमा पनि केही चाहिँ चेन्ज भएका छन्। अपराधलाई परिभाषित गरेर त्यसलाई सजाय कसरी चाहिँ तोक्ने दिने भन्ने यो नयाँ संहिताले तोकेको अवस्था छ।
उनीहरूले रचनात्मक काम के गरिरहेका हुन्छन्? जस्तो कहीँ कहीँ हामी सुन्छौँ नि कैदीहरूले रचनात्मक अथवा बन्दीहरूले रचनात्मक कामहरू गरेर हुन्छन् भनेर, त्यसको उदाहरण के छ?
रचनात्मक काम त उनीहरूले पेसाहरू व्यवसायहरू भन्नाले भित्र चाहिँ अब लेख्न पढ्न पाउनुले लेखपढ गर्नलाई अब ठुलो चाहिँ त्यहाँ हामी कहाँ चाहिँ लाइब्रेरीको अवस्था छ, उनीहरूले चाहिँ अध्ययन गर्न पाउँछन्। अब अरू चाहिँ रोजगारहरू विभिन्न चाहिँ सिलाई बुनाई धातुका सामानहरू बनाउने, काठका सामानहरू बनाउनेदेखि लिएर टोपी बनाउने, कपडाहरू अरू बुन्ने, धेरै चाहिँ सिपमूलक कार्यहरू चाहिँ गरिरहेको अवस्था छ।
अनि यो आय आर्जन उनीहरूले एकापसी रूपमा बाँडेर लिन्छन्?
जसले चाहिँ मेहनत गरेको छ उसैले चाहिँ त्यो पारिश्रमिक चाहिँ लिन्छ।
एउटा कैदीको दैनिकी कस्तो हुन्छ सामान्यतया?
केन्द्रीय कारागारको उसमा हेर्दाखेरि उनीहरूको लाइफ चाहिँ एकदम व्यवस्थित छ। अहिले चाहिँ केही केही त बदमास भित्र पनि छन्, 2-4 त जहाँ पनि हुन्छन्, तर उनीहरूको चाहिँ एकदम व्यवस्थित छ। भनेको समयमा उड्छन्, भनेको ठाउँमा बस्छन्, भित्र चाहिँ नाइके सहनाइकेले चाहिँ भनेको आदेश चाहिँ तुरन्त पालन गर्छन्। उनीहरूले अहिले भित्रको त्यो अनुशासन हामीले पारिवारिक रूपमा पनि उनीहरू चाहिँ धेरै अनुशासित छन्।
नाइके सहनाइके भन्नुभयो नि, यो के सरकारी पद हो कि के हो यो?
अब यो सरकारी नियमावलीमा चाहिँ व्यवस्था भएको हो। चौकीदार हुन्छ, सम्पूर्ण ब्लकहरू हुन्छ, र प्रायः समय सानो जिल्लामा एउटा मात्रै ब्लक हुन्छ, अरू ठुलो जिल्लामा 2-3 सेन्ट्रल जेलमा चाहिँ अब महिला सहित 3 चाहिँ ब्लकहरू छन्। कार्यालयले अनुरोधमा पर्वत जिल्ला अधिकारी ज्यूबाट सिफारिस भए अनुसार कारागार व्यवस्थापन विभागले उनीहरूको चौकीदारको नियुक्ति गर्छ, र चाहिँ उसले त्यहाँको भित्रको आन्तरिक प्रशासनको प्रमुख भई नाइके सहनाइके मार्फत सम्पूर्ण कैदी व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ, र उनीहरूलाई चाहिँ अनुशासन सिकाउने, त्यहाँको नीति नियमहरू सिकाउने, पालन गर्ने, अर्कालाई चाहिँ सहयोग गर्ने, ती सबै कुराहरू, र त्यहाँ कैदी बन्दीहरूको संख्या कति छ, कसैले चाहिँ झगडा गरे कि एक्लै अर्कालाई ठग्यो कि एक्लै अर्कालाई भड्काउने काम गर्यो कि कुनै चाहिँ तोडफोड गर्यो कि नचाहिने र चाहिँ कानुनले बन्देज गरेका चिजहरू भित्र पसारेर कसैले सेवन गर्यो कि जुवातास खेले अथवा रक्सी खाए जहाँ गाँजाहरू त्यहाँ भित्रियो कि खाए कि, अथवा ती सबै कुराहरूको म्यानेजमेन्ट त्यहाँको आन्तरिक प्रशासनले गर्छ, र त्यसको नाइके चाहिँ चौकीदार हो, र अरू त्यस मार्फत अन्डरमा नाइकेहरू र सहनाइकेहरूबाट त्यो समग्र व्यवस्थापन कारागार प्रशासन र सुरक्षा निकायको प्रत्यक्ष निगरानीमा।
नाइके सहनाइके भन्नुभयो नि, उनीहरू सरकारी कर्मचारी हुन्?
सरकारी होइन, कैदी बन्दी मध्येबाटै भएका हुन्थे त्यो चाहिँ।
उनीहरूको लागि आर्थिक उत्प्रेरणा के हुन्छ कि उनीहरूको यो काम स्वयंसेवी हुन्छ?
स्वयंसेवी नै हुन्छ, स्वयंसेवी नै।
महिला पनि हुनसक्छ, पुरुष पनि हुनसक्छ?
महिला जेलमा महिला हुन्छ, पुरुष जेलमा पुरुष हुन्छ।
महिला भए नाइके नै भनिन्छ?
नाइके नै भनिन्छ।
अहिले हामी रेडियो कार्यक्रम लहर न्यायमा पहुँच सुनिरहेका छौँ। कार्यक्रमको 12 भागमा आज हामी थुनुवा एवं कैदीको अधिकार, उनीहरू प्रतिको न्याय एवं कारागार व्यवस्थापनका बारेमा कारागार व्यवस्थापन विभागका निर्देशक वेदनिधि अधिकारीसँग संवाद गरिरहेका छौँ। निर्देशकज्यू, मेरो अर्को प्रश्न, कैदीको साना बालबालिकाहरूले आफ्नो बा आमा अथवा जे होस् बालबालिका अथवा छोराछोरी र कैदी बाबा आमा कसरी त्यो व्यवस्थापन गरिएको हुन्छ सम्बन्ध?
बच्चा चाहिँ जन्मियो भने 2 वर्षसम्म त्यहीँ राख्न दिइन्छ। मानव अधिकारले पनि 2 वर्षसम्म उसको आमासँग बस्न पाउने अधिकार हुन्छ, र त्यही राखिन्छ। बच्चा जन्मने बेलामा सुत्केरीलाई चाहिँ केही सुविधाहरू एक्स्ट्रा इन्सेन्टिभ पनि दिएको छ, जस्तै दिनको चाहिँ 100 ग्राम ज्वानो, एक्स्ट्रा चाहिँ 700 ग्राम मसिनो चामल, 100 ग्राम घिउ, 100 ग्राम तेल, 10 मिटर कोरा कपडा सुत्केरी हुँदा 1,000 नगद पनि दिने व्यवस्था गरेको छ सरकारले। त्यो चाहिँ उपलब्ध गराइन्छ, 2 वर्षसम्म त्यहाँ बस्छ, त्यसपछि चाहिँ उसले चाहिँ चाहेमा परिवारसँग बाहिर बस्न सक्ने व्यवस्था गरेको छ, र उनीहरू भेट्न आएको अवस्थामा भेट चाहिँ गराइन्छ। 2-3-4-5 दिन जति बस्न चाहन्छन् त्यो उनीहरूसँग सँगै राख्ने व्यवस्था पनि गरिएको छ।
मानव पति पत्नी अपराधी ठहरिए कैदी छन् भने उनीहरूको बिचमा कस्तो
भेटघाट गर्न पाइन्छ निश्चित समय निकालेर। केन्द्रीय कारागारको कुरा गर्न चाहने त्यहाँ महिला कारागार पनि छ, पुरुष कारागार पनि छ। अब त्योमा उनीहरूले अनुरोधको अनुसार कुनै पनि टच नभइकन भेटघाट चाहिँ कुराकानी दुःख सुख व्यवहारका कुराहरू गर्न दिइन्छ।
अनि कारागारमा रहेका कैदी बन्दीको सम्बन्धमा प्रजनन स्वास्थ्य सम्बन्धी सिद्धान्तको कुरो पनि हिजो आज सुनिन्छ, यस बारेमा पनि थोरै प्रश्न गरिदिनुहोस् न।
प्रजनन सम्बन्धी अधिकारलाई विशेष रूपमा अहिले चाहिँ उठाइएको छ, नयाँ ऐनमा चाहिँ यो विषय मलाई लाग्छ समेटिएर आउनेछ। र सन्तान नभएकालाई एउटा मात्र सन्तान जन्मनुको लागि पुरुष कैदीबन्दी भए महिला चाहिँ श्रीमतीलाई प्रजनन सम्बन्धी त्यो अधिकार प्रदान गर्ने र चाहिँ महिला भए पुरुषलाई चाहिँ उसको श्रीमान श्रीमतीलाई निश्चित समयमा निश्चित ऐनको परिधिभित्र रहेर शर्तहरूभित्र रहेर प्रजनन सम्बन्धी अधिकार उपलब्ध गराउने विषयको उठान भएको छ। आशा गरौँ भविष्यमा पुरा होला।
साइनो नातेदार आफन्त आफन्तजन उनीहरूले भेटघाटको लागि कैदीहरूसँग के प्रबन्ध मिलाइएको हुन्छ?
हप्ताको दुई बजेसम्म आफ्ना परिवारहरूलाई भेट गर्न उनीहरूले पाउँछन्। अगाडि पछाडि बसेर कारागार प्रशासनले सुरक्षा निकायको निगरानीमा कुनै पनि शान्ति सुरक्षा खलबल नगरी इष्टमित्रहरूलाई भेट्न पाउने व्यवस्था गरिएको छ। त्यो चाहिँ कानुनले दिएको सुविधा नै हो र कारलाई समयभित्र तोकिएको अवस्था र समयमा भेटघाट चाहिँ नियमित गराएको छ। त्यसमा आफ्ना भेटघाट गर्नलाई कुनै चाहिँ रोकटोक छैन।
अर्को अपाङ्ग छन् अथवा दृष्टिविहीन छन् यस्तो किसिमको ज्येष्ठ नागरिक होलान्,
अपाङ्ग बिरामीहरूलाई ज्येष्ठ नागरिकहरूलाई त्यो सेवा सुविधा भन्दा नि उनीहरूको सेवा गर्ने यो सम्भव अनि त्यहाँ आन्तरिक प्रशासनले त्यहाँ हेर्ने हो भने हेपाटाइटिस भएका बिरामीहरू छन्, त्यहाँ टिबी भएका बिरामी छन्, मानसिक बिरामी छन्, उसको घरमा त्यतिको सेवा नहुन सक्छ। त्यहाँ चाहिँ त्यो चाहिँ आन्तरिक प्रशासनले त्यति राम्रो सुविधा दिएको अवस्था छ। अपाङ्गहरूलाई दृष्टिविहीन अब हिँड्न नसक्ने उसलाई चाहिँ निश्चित अवधि पुरा गरिसकेपछि सरकारले अब कोइत मिना गर्ने अवस्था पनि ऐनमा उल्लेख गरेको अवस्था छ। अब ज्येष्ठ नागरिकलाई अब छुट्टै राख्न त्यो सेयर केन्द्रहरूमा राख्नुपर्ने व्यवस्था चाहिँ गरेको छ, तर चाहिँ अझ चाहिँ कार्यान्वयनमा आएको अवस्था चाहिँ छैन। बाल बालिकाहरूको लागि त बाल सुधार केन्द्रहरूमा 18 वर्ष नपुगेकालाई उनीहरूलाई चाहिँ छुट्टै त्यसमा राख्ने गरेको छ, त्यहाँ चाहिँ कारागारमा राखिँदैन।
बन्दीहरूले त्यो आफ्नो आस्थालाई कारागारभित्र कसरी,
संविधानको फन्डामेन्टल राइटमै छ कि आफ्नो आस्था धर्म चाहिँ अरूलाई प्रभाव नपारिकन अवलम्बन गर्न पाइन्छ। कैदीबन्दीहरूले पनि साधन स्रोत स्थान विशेषले भ्याएसम्म उनीहरूलाई चाहिँ त्यो सुविधा प्रदान गरिएको छ। त्यहाँ मुस्लिमहरूले पनि आफ्नो धर्मको अवलम्बन गरेका छन्, क्रिस्चियनहरूले पनि गरेका छन्, हिन्दूहरूले पनि त्यत्तिकै रमाइरहेका छन्, लोसार कार्यक्रमहरू मनाइरहेका हुन्छन्। उनीहरूले त्यो चाहिँ आफ्नो धर्म अवलम्बन गर्ने रीतिरिवाज चाडपर्व मान्ने नाच्ने गाउने मनोरञ्जन गर्ने त्यो चाहिँ ध्यान गर्ने पूजा गर्ने सम्पूर्ण सुविधाहरू त्यहाँ चाहिँ उपलब्ध छ। सम्पूर्ण अधिकार यो धार्मिक पूरा स्वतन्त्रता प्रदान गर्छ।
नेपाली अथवा गैर नेपाली कति छन्?
गैर नेपाली 255 चाहिँ केन्द्रीय कारागारमा हो, धेरै नै केन्द्रीय कारागारमा रहने भएकोले 300 भित्र नै छन्।
कैदीहरूको आधारभूत अधिकार भने के हो?
आधारभूत अधिकार भन्नाले जुन चाहिँ मानव अधिकार, मानव भएको नाताले चाहिँ जुनसुकै अवस्थामा पनि अधिकार हनन गर्न सकिँदैन। शिक्षाको अवस्था भयो, स्वास्थ्यको उपचार सम्बन्धीको अवस्था भयो, कानुन व्यवसाय राख्ने अधिकार भयो, मनोरञ्जन प्राप्त गर्ने अधिकार, अध्ययन गर्ने अधिकार, उनीहरूलाई चाहिँ बाँच्ने जुन आधारभूत अधिकार हुन् ती चाहिँ राज्यले उपलब्ध गराएको छ।
महिला कैदी हुनुहुन्छ भने बालबालिकालाई स्तनपान कति वर्षसम्म कसरी गराउन सक्नुहुन्छ?
त्यहाँको स्थान हेरेर निश्चित चाहिँ स्थान छुट्याइदिने, अब समय हुन्छ नै त्यहाँ चाहिँ अब महिलाहरूले सुत्केरीहरूले त्यस्तो काम गर्न अरू केही बाध्य पारिएको हुन्न, उनीहरूलाई चाहिँ पकाउने पनि अरू हुन्छन्, अरूले हेल्प गरेका हुन्छन्, एउटा निश्चित ठाउँ तोक्ने अनि त्यहीँ गएर स्तनपान गराउने व्यवस्था गरिएको हुन्छ। त्यसमा कुनै डिस्टर्बेन्स छैन, उनीहरू चाहेको चाहिँ स्तनपान गराउन पाउँछन्।
कति वर्षसम्मको नाबालिग आमासँग सँगै बस्न पाउँछ?
नाबालक त चाहिँ 18 वर्ष, पहिला 16 वर्ष थियो, अहिले चाहिँ 18 वर्ष 2 वर्ष बढाएको छ र 18 वर्ष तलकोलाई चाहिँ नाबालिग चाहिँ भनिएको छ। अब कानुनले चाहिँ बस्न पाए तापनि 10-12 वर्षसम्म चाहिँ बस्ने चाहिँ त्यहाँ गरेको देखिन्छ, तर चाहिँ गैर सरकारी सङ्घ संस्थाहरू भएकोले बाहिर चाहिँ राम्रो एजुकेसन प्राप्त गर्ने अवसर भएको हुनाले त्यहाँ राख्न चाहँदैनन्, बाहिर गएर शिक्षा दिशा दिने अवस्था छ।
कठिनाइ के छ त कारागार व्यवस्थापनमा?
साधन र स्रोतको चाहिँ अभाव हुन सक्छ, कारागार प्रशासनलाई आइटी फ्रेन्डली बनाउन सकिएको छैन, त्यहाँ चाहिँ इन्स्टिट्युसनल मेमोरीको रूपमा चाहिँ कारागारमा काम गर्ने कर्मचारी एउटा प्लेटफर्मको रूपमा लिन्छन्, चाहिँ अब कारागारमा आएको छु 1 वर्षपछि 16 भएर जिल्ला प्रशासनतिर अन्यत्र चाहिँ 16 भएर जानियो, आफू चाहिँ हेपिएर दोबिएर आएको हुँ कि भन्ने चाहिँ फिलिङ गरेको अवस्था पनि छ। त्यहाँ कर्मचारीलाई मोटिभेट गर्न सकिएको छैन, इन्सेन्टिभ दिन सकिएको छैन। अहिलेको अवस्था 17,000 चाहिँ हामीले सामान्य रूपमा कम्फर्ट रूपमा चाहिँ व्यवस्थापन गर्ने अवस्था हो भने हामी कहाँ 23,000 पुगेको छ। अब स्थान अभाव छ, उनीहरूको लागि अब सरसफाइका कुराहरू केही चाहिँ अझ चाहिँ पुरा गर्न सकिएको छैन होला, भवनहरू एकदमै जीर्ण छन्, बनिरहेको सुधारका कार्यहरू भइरहेका छन्।
करिब करिब हाम्रो जिज्ञासाहरू यिनै हुन् निर्देशकज्यू, केही छ यहाँले भन्नु?
अपराधीले अपराध गरेर कारागार कैद बसेर उसले चाहिँ कारागार कैद भुक्तान गरिसकेपछि फेरि समाजमा जाँदाखेरि त्यो पहिलेकै व्यवहारमा यो चाहिँ जानमारा हो, चोर हो, जबरजस्तीकरण गर्ने मान्छे हो भनेर त्यो पुरानो रूपमा चाहिँ ऊ चाहिँ सुध्रेको अवस्था छ भने यहाँहरूले पुरानो रूपमा नहेरिदिएर उसबाट उसले कारागारमा सिकेका सामाजिकरणका कुराहरू, त्यहाँ चाहिँ उसले सिपका कुराहरू, उसका अनुभवका कुराहरूलाई चाहिँ सम्पत्तिको रूपमा मानेर सामाजिकरणलाई सहजता दिनुपर्छ र पुरानो रूपमा नहेरी उसलाई चाहिँ अहिलेको ऊ कस्तो अवस्थामा छ त्यो रूपमा हेरेर उसलाई चाहिँ असल नागरिक हुने सुध्रिने मौका चाहिँ दिनुपर्छ। कारागारमा कैदी बन्दीहरूलाई पठाउन भन्दा पनि अपराधलाई कसरी नियन्त्रण गर्न सकिन्छ, अन्जानमा चाहिँ मान्छे चाहिँ कसरी चाहिँ सदाय भोग्न बाध्य भएको हुन्छ ती विषयहरूलाई पनि चाहिँ हामीले कानुनको अज्ञानता क्षम्य नहुने भएकोले त्यो बुझेर समाजलाई अग्रसरता दिनको लागि एउटा सभ्य समाज स्थापना गर्नको लागि यहाँ सबैलाई चाहिँ श्रोता गर्नलाई हार्दिक अनुरोध गर्दछु। मलाई यो विषयवस्तु राख्ने एउटा ठुलो अवसर दिनुभएकोमा यहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद।
थुनुवा एवं कैदीको अधिकार र उनीहरूप्रति न्याय एवं कारागार व्यवस्थापनका विषयमा महत्वपूर्ण जानकारी दिनुभएकोमा कारागार व्यवस्थापन विभागका निर्देशक वेदनिधि अधिकारीप्रति हाम्रो कृतज्ञता।
यस बेला हामी रेडियो कार्यक्रम न्यायमा पहुँच सुनिरहेका छौँ।
कार्यक्रम न्यायमा पहुँचमा आज हामीले थुनुवा एवं कैदीको अधिकार र उनीहरूप्रति न्याय एवं कारागार व्यवस्थापनका विषयमा कारागार व्यवस्थापन विभागका निर्देशक वेदनिधि अधिकारीसँग गरिएको छलफल सुन्यौं। न्यायमा पहुँच लहरको आज गरिएको यो छलफल तपाईँलाई कस्तो लाग्यो अनि यो कार्यक्रमबाट तपाईँ न्याय र कानूनका के कस्ता कुराहरू सुन्न चाहनुहुन्छ हामीलाई फोन गरेर भन्नुहोस् है। फोन गर्नको लागि तपाईँको पैसा नलाग्ने टेलिफोन नम्बरहरू बारे एक जानकारी सुनौ।
रेडियो कार्यक्रम न्यायमा पहुँच र नाटक श्रृङ्खला न्यायको खोजीका बारेमा तपाईँका सल्लाह, सुझाव, प्रतिक्रिया अनि न्यायसँग जोडिएका तपाईँका कुनै पनि अनुभव छन् भने हामीलाई तपाईँको पैसा नपर्ने टोल फ्री आइभीआर नम्बरमा फोन गरेर रेकर्ड गराउन सक्नुहुन्छ। फोन गर्ने नम्बर हो एनटिसीबाट 1660100456 र एनसेलबाट 9801170000। यी नम्बरहरूमा फोन गर्दा तपाईँको कुनै पैसा पर्दैन। फोन गर्ने नम्बर फेरि एकपटक एनटिसीबाट 1660100456 र एनसेलबाट 9801170000।
कार्यक्रम न्यायमा पहुँचबाट अब भने बिदा लिने बेला भइसकेको छ। आगामी साता हामी आम नागरिकको न्यायका निम्ति भइरहेका पहल र प्रयास सम्बन्धी नयाँ विषयवस्तुका साथ छलफल गर्न आजकै समयमा आउने नै छौँ। त्यतिन्जेलसम्मका लागि सहकर्मीहरू उपेन्द्र, पवन, यशोदा अनि प्राविधिक सहयोगी दिनेशसँगै म माया पनि बिदा हुन्छु। नमस्ते।